यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म रमेश टमट्टा। शुरूमा प्रमुख समाचार। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु। र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। समाचार अब विस्तारमा। सरकारले बाजुरा र हुम्ला जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्ष अध्ययन गरी प्रतिवेदन पेश गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले सो समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका तर्फबाट एक एक जना प्रतिनिधि सदस्य रहनेछन्। यस्तै नापी विभागका निर्देशकलाई समितिको सदस्य सचिवको जिम्मेवारी दिइएको छ। यसैबीच गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाका नागरिकलाई संयमता अपनाउन अनुरोध गरेको छ। मन्त्रालयले आज विज्ञप्ति जारी गरी हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिनका लागि मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षकको संयोजकत्वमा टोली गठन गरेको उल्लेख गर्दै संयमता अपनाउन अनुरोध गरेको हो। आम नागरिकको जीवधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्रालयले उक्त छानबिन टोली गठन गरेको जनाएको छ। मन्त्रालयद्वारा आज जारी विज्ञप्तीमा टोलीलाई तुरन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको उल्लेख छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचना आजदेखि हटाउन शुरू गरेको छ। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएका संरचना हटाउनका लागि पूर्व सूचना दिइसकिएकाले आजदेखि अभियानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य शुरू गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो। सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौँ महानगरपालिकाले यस वर्ष नदीजन्य विपदका घटनामा कमी आउने जनाएको छ। काठमाडौँ महानगरपालिका 11, 14, 31 र 32 आसपासका नदी किनारामा बसेका नागरिकलाई हटाएसँगै नदीजन्य विपदका घटनामा कमी आउने काठमाडौँ महानगरपालिकाका नगर प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार सामाखुसीदेखि खाडी पाखासम्मको स्थानमा भने सावधानी अपनाउनु पर्नेछ। बर्खाको समयमा हुन सक्ने अन्य पानीजन्य घटना कम गर्न पनि काठमाडौँ महानगरपालिकाले स्थान पहिचान गरी रणनीतिक योजना तर्जुमा गरेको जोशीले जानकारी दिनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले सरकार बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा रहेको बताउनु भएको छ। हेटौडा सिमेन्ट उद्योगको आज निरीक्षणपछि मन्त्री यादवले सरकारले हेटौडा सिमेन्ट उद्योगको समस्यालाई गम्भीरतापूर्वक लिएको र छिट्टै सबै समस्या समाधान गरेर नियमित सञ्चालनको वातावरण बनाउने बताउनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले प्रथम राष्ट्रिय महाधिवेशन तयारी कार्यतालिका स्वीकृत गरी कार्यतालिकाका बारेमा प्रदेश र जिल्ला सभापतिलाई जानकारी गराएको छ। स्वीकृत कार्यतालिका अनुसार यही जेठ 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन गरिसक्नुपर्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। यस्तै जेठ 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन तथा जेठ 30 गतेसम्म जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गरिसक्नुपर्नेछ। जेठ 25 गतेसम्म महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, आगामी असार 5 गतेसम्म प्रदेश अधिवेशनमा निर्वाचित पदाधिकारीको विवरण पेश र विद्युतीय मतदान सम्बन्धी छलफल हुने केन्द्रीय निर्वाचन आयोगका उपप्रमुख राम गुरूङले जानकारी दिनुभयो। राष्ट्रपाले आगामी असार 7, 8 र 9 गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने बताउनु भएको छ। काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 5 आज आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा वहाँले स्थानीय जनताले उठाएको सड़क, ढल, बिजुली, खानेपानी लगायत समस्या समाधानका लागि आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
एसई सकियो, अब रमाइलो सुरु भयो।
नेपाल टेलिकमले ल्यायो विशेष एसई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिन सम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गतेसम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपसभामुख रूबी कुमारी ठाकुरले मधेसमा व्याप्त दाइजो प्रथा र बाल विवाह विरूद्ध निरन्तर लड़िरहने बताउनु भएको छ। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले आज आयोजना गरेको बाल विवाह एवं दाइजो प्रथा उन्मूलन कार्यक्रममा उपसभामुख ठाकुरले बाल विवाह र दाइजो प्रथा मधेसबाट मात्र नभई देशबाट उन्मूलन हुनुपर्नेमा जोड़ दिनुभयो। छोरीलाई बोझ मान्ने लैंगिक विभेदका कारण बाल विवाह हुने गरेको भन्दै उपसभामुख ठाकुरले छोरा छोरी बीच हुने विभेद अन्त्य गरी छोरीलाई शिक्षित बनाउन अभिभावकलाई आग्रह गर्नुभयो। नेपालको 3 दिने भ्रमणमा रहनुभएका संयुक्त अधिराज्यका इण्डो प्यासिफिक र समानता सम्बन्धी मन्त्री सीमा मल्होत्राले नेपालको शैक्षिक गुणस्तर र प्राविधिक शिक्षाको विस्तारमा आफूहरूले सहकार्य गर्ने बताउनु भएको छ। नेपाल ब्रिटेन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजद्वारा आज काठमाडौँमा आयोजित नेपालका लागि बेलायतको शैक्षिक साझेदारीको दायरा विषय उच्च स्तरीय छलफलमा उहाँले दुई देशबीचको आपसी सम्बन्धलाई अझ गाढा बनाउन सहकार्यको प्राथमिकतामा शिक्षा रहने भएकाले आफूहरूले मानवीय पूँजीका लागि लगानी गर्ने जानकारी दिनुभयो। छिन्नलता गीत पुरस्कार गुठीले वरिष्ठ गायक मदन कृष्ण श्रेष्ठलाई विशेष सम्मान गर्ने भएको छ। गुठीका अध्यक्ष प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीको सभापतित्वमा सम्पन्न गुठीको साधारण सभाले श्रेष्ठलाई विशेष सम्मान गर्ने निर्णय गरेको हो। बैठकले गीत रचनातर्फ डाक्टर नवराज लम्सल र संगीत रचनातर्फ किरण कण्डेल र गायनतर्फ विमला राईलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीका सचिव दिनेश अधिकारीले बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गरिएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढ़ी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताइएको छ। अधिकारीका अनुसार बाट पेशावरतर्फ जाँदै गरेको उक्त रेलले चमन क्षेत्रको पटरी पार गरिरहेको बेला विस्फोटक पदार्थ बोकेको एक सवारी साधनले रेलको डिब्बासँग ठक्कर दिएपछि ठूलो विस्फोट भएको थियो। विस्फोटका कारण रेलका झ्यालहरू फुटेका थिए र नजिकका केही डिब्बा पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमार यादवले मुलुकको आर्थिक समृद्धिका लागि उद्योग तथा वाणिज्य क्षेत्रका समस्यालाई सरकारले सम्बोधन गर्ने गरी बजेट ल्याउन लागेको बताउनु भएको छ। वीरगंज स्थित एकीकृत जाँच चौकी आईसीपी तथा ड्राइपोर्टको आइतबार स्थलगत अवलोकन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उद्योग र वाणिज्य क्षेत्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरूसँगको सहकार्य र सहमतिमा सरकारले सम्बोधन गर्ने बताउनुभयो। उहाँले औद्योगिक क्षेत्रको समस्या र अवरोधलाई हटाउन मन्त्रालय लागि परेको बताउनुभयो। अवलोकनका क्रममा मन्त्री यादवले वीरगंज भन्सारको आयात निर्यात प्रणाली, भन्सार जाँच प्रक्रिया तथा पूर्वाधार व्यवस्थापनका विषयमा भन्सारका कर्मचारी तथा व्यवसायीहरूसँग छलफल तथा परामर्श समेत गर्नु भएको थियो। खानी तथा खानीजन्य पदार्थबाट प्राप्त हुने 23,77,88,000 बराबर रोयल्टी तत्काल असुल गर्न महालेखा परीक्षकको कार्यालयले सरकारलाई निर्देशन दिएको छ। महालेखा परीक्षकको कार्यालयको 63 वार्षिक प्रतिवेदनले एक वर्ष भन्दा बढ़ी अवधिसम्म उत्खनन बापतको रोयल्टी नबुझाएको र अनुमति पाएको भन्दा बढ़ी परिणाम उत्खनन गरेको पाइएको उल्लेख गरेको छ। साधारण ढुङ्गाको रोयल्टी दर प्रति घनमिटर 25 तथा नियम बमोजिम 30% जरिवाना र 10% स्थानीय विकास शुल्क समेत रकम असुल गर्न महालेखा परीक्षकको कार्यालयले भनेको छ। तोकिएको समयमा रोयल्टी नबुझाएको खण्डमा 30% जरिवाना रकम तिर्नुपर्ने व्यवस्था रहेको छ। विभागका अनुसार तीनवटा कम्पनीले 10% स्थानीय शुल्क समेत गरी 4,99,54,000 दाखिला गर्नुपर्ने रकम असुल गर्न समेत प्रतिवेदनले भनेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीहरूलाई अतिरिक्त समयमा काम लगाउन नपाउने व्यवस्था गरेको छ। बैंक तथा वित्तीय संस्थाहरूले कर्मचारीलाई प्रचलित कानून तथा राष्ट्र बैंकको निर्देशन बमोजिम हुने गरी मात्र काममा लगाउन निर्देशन गरेको हो। बैंक तथा वित्तीय संस्थाहरूले कार्यालय समयका अतिरिक्त समयमा काममा खटाउँदा प्रचलित व्यवस्था बमोजिम अतिरिक्त पारिश्रमिक प्रदान गर्नुपर्ने र कर्मचारीलाई कार्यालय समयका अतिरिक्त समयमा काम गर्न बाध्य पार्न नपाउने व्यवस्था निर्देशनमा गरेको छ। अपाङ्ग मैत्री बैंकिङ सेवालाई जोड़ दिँदै ज्येष्ठ नागरिक, अपाङ्ग र साक्षर नभएका व्यक्तिलाई बैंकिङ सेवामा विशेष प्राथमिकता दिन बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले निर्देशनमा भनेको छ। चीनको ग्वांगझाउमा नेपाललाई सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको रूपमा सम्मान गरिएको छ। चीनको ग्वांगझाउमा यही मे 21-23 आयोजित ग्वांगझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई उक्त सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, प्राकृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। नेपाल पर्यटन बोर्डले 3 दिने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाल जीवनभरको अनुभव भन्ने नारा सहित नेपालको सहभागिताको समन्वय गरेको थियो। मेलामा नेपालले सांस्कृतिक, धार्मिक, साहसिक, आउटडोर तथा लग्जरी पर्यटनका विविध सम्भावना बारे अन्तर्राष्ट्रिय आगन्तुक तथा ट्राभल ट्रेड व्यवसायीहरूलाई जानकारी गराइएको थियो।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
एसियाली खेलकुद एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको खेलाड़ी सूची अनुसार नियमित उपकप्तान अलराउण्डर दिपेन्द्र सिंह ऐरीलाई टोलीको कप्तान चयन गरिएको छ। टोलीका अन्य सदस्यमा नियमित कप्तान रोहित पौडेल सहित कुशल भुर्तेल, सन्दीप लामिछाने, आसिफ शेख, शेर मल्ल, सन्दीप जोरा, नन्दन यादव, कुशल मल्ल, आरिफ शेख, लोकेश बम, करण केसी, सोमपाल कामी र शाहब आलम छन्। एसियाली खेलकुद क्रिकेट छनौट प्रतियोगिता 31 मेदेखि सिंगापुरमा शुरू हुनेछ। भारतमा आयोजना हुने अल इण्डिया गोल्ड कप क्रिकेट प्रतियोगिताका लागि नेपाल ए क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको टोलीको कप्तानी अनिल शाहले पाएका छन्। 14 सदस्यीय नेपाली टोलीमा युवा र राष्ट्रिय टोलीको अनुभव बटुलिसकेका खेलाड़ी समेटिएका छन्। नेपाल ए टीममा मयन यादव, तीर्थराज दास, देव खनाल, रशीद खान, बसीर अहमद, नारायण जोशी, आकाश चन्द, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, विपिन खत्री, ललित राजवंशी र अर्जुन कुमार रहेका छन्। खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा नेपाल ए ले भारतका 3 प्रान्तीय टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सार्वजनिक खेल तालिका अनुसार नेपालले पहिलो खेल जेठ 16 गते केरलासँग खेल्नेछ। जेठ 17 गते दोस्रो खेल गोवा र जेठ 19 गते तेस्रो खेल ओडिशासँग खेल्दैछ। सेन्ट्रल एसियन भलिबल एसोसिएशन काभा महिला भलिबल च्याम्पियनशीप नेपालले पहिलो जीत दर्ता गर्दै सेमी फाइनल नजिक पुगेको छ। समूह ए को खेलमा नेपालले शनिबार किर्गिस्तानलाई सोझो सेटमा जीत हासिल गर्यो। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवरहलमा भएको खेलमा घरेलु टीमले 25-18, 25-20, 25-13 किर्गिस्तानलाई पराजित गरेको हो। तीनै सेटमा शानदार प्रदर्शन गर्ने सुमित्रा रेग्मी प्लेयर अफ दि म्याच घोषित भइन्। युवा शक्तिलाई खेलकुद मार्फत एकताबद्ध गर्दै सामाजिक सद्भाव, अनुशासन र राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्ने उद्देश्य सहित पोखरामा यही जेठ 13 गतेदेखि प्रथम फ्रेण्डशिप कप भलिबल 2083 आयोजना हुने भएको छ। फ्रेण्डशिप युवा एकता गण्डकी प्रदेशको आयोजनामा यही जेठ 17 गतेसम्म पोखरा 3 नदीपुर स्थित पोखरा प्रशिक्षण केन्द्रको खेल मैदानमा सो प्रतियोगिता हुने भएको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको त्यहाँबाट हाम्रा संवाददाता दीननाथ बरालले जानकारी दिनुभयो।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा तथा मध्य प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सरकारद्वारा बाजुरा र हुम्ला जिल्लाको सीमा अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन। बन्द रहेका सबै उद्योग सञ्चालन गर्ने तयारीमा सरकार रहेको उद्योग मन्त्री गौरी कुमारी यादवको भनाई। सार्वजनिक जमीन अतिक्रमण गरी बनाइएको पोखराको फिर्के खोलाको खोला घरभित्र बनेका संरचना हटाउन शुरू। पाकिस्तानको बलुचिस्तानमा रेलमा गरिएको शक्तिशाली विस्फोटमा 24 जनाको मृत्यु र एसियाली खेलकुदका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।